नमस्कार, अन्तरसंवादबाट सन्तोष रेग्मी। अनधिकृत मूल्य नेपाली बजारको ठूलो समस्या हो। कृत्रिम मूल्यवृद्धि वा अपारदर्शी मूल्यले ठूलो संख्याका उपभोक्ता ठगिने गरेका छन्। सरकारले बजारमा व्याप्त अनियमितता, कृत्रिम मूल्यवृद्धि र उपभोक्ता ठगी नियन्त्रण गर्ने उद्देश्य राखेको छ, जसका लागि आजदेखि देशभर विशेष अभियान सञ्चालन गर्न लागि छ, जसलाई मूल्य पारदर्शिता सप्ताह भनिएको छ। मूल्य पारदर्शिता सप्ताहका सन्दर्भमा आजको अन्तरसंवादमा कुराकानी गर्नेछौ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका पूर्व सचिव पुरूषोत्तम ओझा हामीसँग कुराकानीमा हुनुहुन्छ।
धन्यवाद।
हजुर, अब यो एकदम धेरै लामो समयदेखिको मूल्य वृद्धिको जुन छ, अथवा मूल्य चाहिँ यो अपारदर्शी ढंगको जुन मूल्य छ, यसले नेपाली बजार चाहिँ प्रभावित हुँदै आएको छ। अब कतिपय मानिसहरूले चाहिँ उजुरी पनि दिने गरेका छन्, तर अधिकांशले अब ठिकै छ भन्ने अवस्था, हामीहरूको नेपालीको मनस्थिति अब ठिकै छ, बढ़ै होला नि त भन्ने खालको अवस्था छ। यसले गर्दाखेरि ठगी चाहिँ एउटा श्रृंखलाबद्ध रूपमै बढ़िरहेको भन्ने खालको गुनासोहरू पनि छ। सरकारले अब अहिले अलिकति यसलाई पारदर्शी बनाऊ भनेर लागेको छ। अब यो सप्ताहकै रूपमा मनाउन लागि सन्दर्भ चाहिँ कस्तो हो?
अब यो मूल्य पारदर्शिता सप्ताह मनाउन लागि विषय राम्रो विषय हो, किनभने नेपाली जनतालाई नेपालको संविधान 2072 उपभोक्ताको हकको व्यवस्था गरेको छ, जस अनुसार चाहिँ एउटा त हरेक उपभोक्तालाई गुणस्तरीय वस्तु र सेवा प्राप्त गर्ने हक एउटा, दोस्रो गुणस्तरहीन वस्तु र सेवाबाट क्षति पुगेको अवस्थामा चाहिँ कानून बमोजिम क्षतिपूर्ति पाउने हक, यो दुईटा कुरा चाहिँ नेपालको संविधानले आम जनतालाई प्रत्याभूत गरेको अधिकार अथवा हकको कुरा हो। होइन, यो हक प्रचलन गराउनको लागि खास गरिकन चाहिँ यो उपभोक्ता संरक्षण ऐन 2075 पनि विभिन्न व्यवस्था गरेको छ। यो 75 सालमा आएको उपभोक्ता संरक्षण ऐन चाहिँ तपाईँको पहिलेको 54 सालको ऐनलाई विस्थापित गरेर आएको, त्यसले विभिन्न व्यवस्था गरेको छ। जस्तो अब एउटा पारदर्शिताको जहाँसम्म कुरा छ, यसमा लेबल लगाउनु पर्ने भन्ने एउटा चाहिँ प्रष्ट व्यवस्था गरेको छ त्यसले 6 नम्बर दफामा, ऐनको 6 नम्बर दफामा। अब त्यसमा चाहिँ विभिन्न कुनै पनि वस्तु उपलब्ध गराउँदाखेरिमा, बजारमा पठाउँदाखेरिमा उत्पादकले अथवा चाहिँ आयातकर्ताले भनौँ न, त्यसमा चाहिँ विभिन्न लेभलहरू लाउनुपर्ने हुन्छ। जस्तो वस्तुको गुणस्तरको बारेमा भयो, वस्तु उपभोग गर्ने तरिकाको बारेमा भयो, त्यसपछि त्यसको बेस्ट बिफोर टाइम भनौँ न, उपभोग गरिसक्नुपर्ने अवस्था अथवा एक्सपायरी डेट, त्यसपछि बिक्री मूल्य, ब्याज नम्बर, यो सबै धेरै कुराहरू त्यहाँ चाहिँ उल्लेख गरेको छ। त्यसलाई चाहिँ हुबहु पालना गरेको खण्डमा चाहिँ मूल्य पारदर्शी पनि हुन्छ, वस्तुको गुणस्तर बारेमा पनि आम जनतालाई अथवा आम उपभोक्तालाई चाहिँ सुसूचित हुने मौका मिल्छ। त्यसैले एउटा त ऐनको व्यवस्थालाई हुबहु लागू गर्ने प्रयास हुनुपर्छ, हुबहु लागू गरिनु पर्दछ, जसले गर्दाखेरि उपभोक्ताको चाहिँ संरक्षण, उपभोक्ताको हित चाहिँ हुनसक्छ। र अर्को खास गरिकन अहिले हामीले म के देखिराखेको छु भनेदेखि, यो उपभोक्ताहरू आफै सचेत नभएसम्म पनि यो कुराहरू वास्तवमा चाहिँ लागू गराउन अलिक कठिनै हुन्छ, र खास गरिकन सहरी क्षेत्रमा त हो, तर दूरदराजमा गाउँघर गाउँमा चाहिँ कतिपय अवस्थामा विक्रेताहरूले म्याद नागेका विषय म्याद नागेका चाहिँ खाद्य पदार्थहरू, उपभोग्य वस्तुहरू, इभन औषधि पनि बिक्री गरिरहेका चाहिँ देखिन्छ। त्यसैले यसको लागि चाहिँ त्यो एउटा उपभोक्ताको सचेतना एकदमै जरुरी छ। दोस्रो, स्थानीय तहले पनि आफ्नो क्षेत्रभित्र बजार अनुगमनलाई चाहिँ अलि व्यवस्थित गर्नुपर्छ, कडा गर्नुपर्छ, त्यो जरुरी छ भन्ने मलाई लाग्छ। त्यसैले अब यो मूल्य पारदर्शिता सप्ताहको जहाँसम्म कुरा छ, एउटा त मूल्य मात्रै पारदर्शिता होइन, कुनै पनि वस्तुको सम्पूर्ण गुणको बारेमा त्यसको उपभोक्ताहरूले चाहिँ आफूले खरिद गरेको अथवा आफूले मूल्य तिरेको वस्तुको बारेमा अथवा सेवाको बारेमा पूर्ण जानकारी हुने चाहिँ व्यवस्था गर्नु हुनुपर्छ। त्यसको लागि हामीले चाहिँ जुन उपभोक्ता संरक्षण ऐनको व्यवस्था छ, उपभोक्ता संरक्षण ऐनको व्यवस्थालाई पालना गर्नेतिर एउटा एक त उपभोक्ताहरू, अर्को विक्रेताहरू, ढुवानीकर्ताहरू, आयातकर्ताहरू सबैले चाहिँ आफ्नो दायित्व पुरा गर्न जरुरी छ भन्ने मलाई लाग्छ।
अब आजको जुन यो विद्यमान अवस्था छ, विद्यमान अवस्थाबाट चाहिँ हामीले त्यो त्यसको चक्र तोड्नलाई चाहिँ मूलत उपभोक्ता सचेतनाको एउटा विषय, अर्को चाहिँ अब सरकारले भनौँ अब लागत अथवा लगानी र मुनाफा यति चाहिँ राखिदिएर ल यतिसम्मको चाहिँ यो मूल्य यसको यति हुन्छ भनेर तोक्नुपर्ने भन्ने पनि सन्दर्भ छ। यो दुईटा कुरा मध्ये कुन कुरा चाहिँ बढी प्रभावकारी ढंगले सञ्चालन गर्नुपर्ने हुन्छ?
अब एउटा के छ भने हाम्रो ओपन मार्केट सोसाइटी अथवा चाहिँ खास गरिकन चाहिँ खुला बजार प्रणाली भएको हुनाले हरेक वस्तुको मूल्य चाहिँ सरकारले तोक्न चाहिँ व्यावहारिक पनि हुँदैन, सम्भव पनि हुँदैन। त्यसैले सरकारले भने मूल्य निर्धारण गर्ने आधार के हो भन्ने कुरा तोक्दिने हो। त्यो वास्तवमा चाहिँ उपभोक्ता संरक्षण ऐनले पनि केही कुरा निर्देशित गरेको छ। सरकारले अथवा नियमनकारी निकायहरूले नियम बनाएर कुन कुन वस्तुको चाहिँ मूल्य तोक्ने आधार के हुन्छ, अब त्यसले चाहिँ उत्पादन मूल्य भयो, ढुवानीको लागत भयो, त्यस पछाडि त्यसमा लाग्ने ट्याक्सहरूको कुरा भयो, र एउटा रिजनेबल प्रफिट भनौँ न, एउटा चाहिँ मनासिब माथिको चाहिँ नाफा समेत जोडेर यो यो किसिमको चाहिँ मूल्य निर्धारण गर भनेर आधार चाहिँ सरकारले तयार गरिदिने हो नियमनकारी निकायले। अब बाँकी मूल्य चाहिँ उनीहरूले जो उत्पादनकर्ता हो अथवा चाहिँ आयातकर्ता हो त्यो आयातकर्ता र उत्पादनकर्ताले मूल्य राख्ने हो, र त्यो तिनीहरूले तोकेको मूल्य ठिक छ कि छैन अथवा चाहिँ सही छ कि छैन भन्ने कुरो चाहिँ नियमनकारी निकायले नियमन गर्नु पर्यो। अब कसैले ब्ल्याक मार्केटिङ गरिराखेका हुनसक्छ, अत्यधिक मूल्य राखेका हुनसक्छ। त्यसैले हाम्रो नियमनकारी संयन्त्र चाहिँ चुस्त दुरुस्त प्रभावकारी हुनु जरुरी छ।
अब यो यो सप्ताहले चाहिँ यहाँले भनेको कुरालाई कार्यान्वयनमा लैजानको लागि कसरी चाहिँ सहयोग गर्छ?
अब एउटा त सप्ताह मनाउँदाखेरिमा चाहिँ एक त आम उपभोक्ता समक्ष चाहिँ यो सबै कुराहरू चाहिँ पुग्नु पर्यो। उपभोक्ताको अधिकार के हो, अब संविधानले दिएको अधिकार, ऐनले गरेको व्यवस्था, र उपभोक्ताहरू आफै जागरुक हुनुपर्ने स्थिति, र अहिलेको चाहिँ अवस्था भनौँ न, अहिले बजारमा चाहिँ जुन किसिमको अवस्था छ अथवा बजारले चाहिँ सन्तुलित ढङ्गमा जसरी काम गर्न सकिराखेको अवस्था छ, त्यो सबैको बारेमा चाहिँ आम उपभोक्तालाई पनि सचेत गराउनु जरुरी छ। त्यसका लागि चाहिँ एउटा अभियानकै रूपमा अथवा सप्ताहले पनि त्यसको त्यसको लागि सहयोग गर्छ। अब जस्तो स्थानीय तहले खास गरिकन स्थानीय तहले चाहिँ लिड लिनुपर्छ कि भन्ने मलाई लाग्छ। आफ्नो क्षेत्रमा चाहिँ आम उपभोक्ताहरूलाई सचेत गराउने कुरादेखि लिएर व्यापार व्यवसायमा संलग्न अथवा उत्पादन कार्यमा संलग्न व्यक्तिहरूलाई र संस्थाहरूलाई चाहिँ यसबारेमा चाहिँ जानकारी गराउनु जरुरी हुन्छ भन्ने लाग्छ। जस्तो अब अहिले कतिपय कुराहरू, अब खाद्य वस्तुहरू तपाईँको विभिन्न किसिमको एडल्टरेसन भनौँ न, अब त्यो दूषित अथवा चाहिँ खान नहुने अखाद्य वस्तुहरू मिसाइएको अथवा चाहिँ बढी मात्रामा चाहिँ अब अहिले त केमिकलहरू युज गरेका चाहिँ खाद्य पदार्थहरू बजारमा च्यासच्याती छन्। त्यसैले त्यस्ता कुराहरूलाई कसरी कन्ट्रोल गर्ने र आम जनस्वास्थ्यलाई कसरी बचाउने, आम जनस्वास्थ्यको अवस्था कसरी ठिक अवस्थामा राख्ने भन्ने कुरामा चाहिँ अलिकति अभियानको रूपमा एउटा गोष्ठी छलफल र चाहिँ अब विभिन्न माध्यमबाट, सञ्चारका माध्यमबाट, अहिले त सजिलो पनि छ इलेक्ट्रोनिक माध्यमबाट, डिजिटल जमाना भए हुनाले सबैले आम उपभोक्तासँग र उत्पादक र विक्रेता, उत्पादक आयातकर्ता विक्रेता ढुवानीकर्ता सबैलाई चाहिँ यस विषयमा जानकारी गराउन ठिक हुन्छ, र त्यसले गर्दाखेरिमा एक किसिमको मान्छेहरूमा सचेतना, विभिन्न स्टेक होल्डरहरूमा चाहिँ साझेदारहरूमा सचेतना आउँछ, र त्यसले अलिकति अवस्थालाई सुधार गर्न मद्दत पुग्छ भन्ने मलाई लाग्छ।
हजुर, अब जस्तो भनौँ न सरकारका तर्फबाट पनि विभिन्न निकायहरू, विभागहरू, योसँग सम्बन्धित चाहिँ कार्यालयहरू छन्, त्यसै गरी गैर सरकारी क्षेत्रबाट पनि उपभोक्ता मञ्च या उपभोक्ता हित संरक्षणका अन्य संस्थाहरू पनि छन्, ती यन्त्र संयन्त्रहरूले चाहिँ सही ढंगले काम गर्न सकेनन् कि भन्ने प्रश्न बेला बेलामा उठ्ने गरेको छ. यहाँ त्यो मन्त्रालयको सचिव भएर पनि लामो समय बस्नुभयो, के छ यहाँको अनुभव, के कारणले?
केन्द्रीय स्तरमा केन्द्रीय बजार अनुगमन समिति पनि छ होइन, त्यसपछि आपूर्ति सचिवको अध्यक्षतामा एउटा चाहिँ केन्द्रीय आपूर्ति समिति बजार अनुगमन समिति पनि छ होइन, त्यसपछि निरीक्षकको व्यवस्था पनि छ. नेपाल सरकारले चाहिँ वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग पनि गठन गरेको छ, तर त्यो विभागमा चाहिँ पर्याप्त मात्रामा स्रोत साधन जनशक्ति अब पहिलेदेखि नभएको कुरा हो. अब त्यो अलि जुटाउनु जरुरी हुन्छ यदि त्यसलाई अलि इफेक्टिभ बनाउने हो भने. र खास गरिकन अब एउटा खालि अहिले बजार अनुगमनको काम चाहिँ धेरै जसो खालि काठमाडौँमा मात्रै कन्सन्ट्रेट छ होइन. काठमाडौँमा त अब धेरै उपभोक्ता बस्नु भएको हुनाले काठमाडौँमा त गर्नै पर्यो, राजधानीमा त. त्यो बाहेक मोफसलका जिल्लाहरूमा, बाहिरका जिल्लाहरूमा पनि स्थानीय तहमा नगरपालिकाहरू गाउँपालिकाहरूले पनि यो बजार अनुगमन गर्ने, निरीक्षण गर्ने, निरीक्षण अधिकारी तोक्ने त्यो ऐनले पनि व्यवस्था गरेका छन्. त्यो उनीहरूको जिम्मेवारी प्रदेश तहको पनि स्थानीय तहको पनि छ होइन. स्थानीय तहमा भइराख्यो भनेदेखि प्रदेश तह त अब सो त अब कभर भइहाल्यो, स्थानीय तहले सबै प्रदेश कभर भइहाल्छ. त्यसैले स्थानीय तहलाई सक्रिय गराउने, त्यहाँ चाहिँ उपयुक्त जनशक्तिको व्यवस्थापन गर्ने र स्थानीय तहका जनप्रतिनिधिहरूलाई पनि यसबारेमा राम्रो जानकारी दिलाउने र उहाँ उनीहरूको पहलमा पनि स्थानीय तहमा बजार अनुगमन गर्ने र बजारमा चाहिँ विकृति देखिएका, असङ्गत देखिएका विषयहरूमा चाहिँ तुरन्त कारवाही गर्न सक्ने, तुरन्त सच्याउन सक्ने किसिमको परिपाटी पनि चाहियो. र अर्को चाहिँ यहाँले भन्नुभयो खास गरेर उपभोक्ता संरक्षणसँग सम्बन्धित विभिन्न गैर सरकारी संस्थाहरू पनि चाहिँ छन् होइन, त्यो गैर सरकारी संस्थाहरूको नेटवर्क पनि छ. त्यसैले उनीहरूलाई पनि अलिकति परिचालित गर्ने, खास गरिकन उपभोक्ता शिक्षाको र सचेतनाको कार्यमा यो एनजिओको भूमिका प्रभावकारी हुनसक्छ. उनीहरूलाई पनि सँगै लिएर सरकारले स्थानीय तह होस् अथवा चाहिँ केन्द्रीय तह हो, दुवै तहबाट चाहिँ गैर सरकारी संस्थाहरू, सरकारी निकाय र चाहिँ निर्वाचित स्थानीय निर्वाचित निकायका प्रतिनिधिहरू समेतको चाहिँ संयुक्त प्रयास, संयुक्त छलफल र विचार विमर्श र चाहिँ कार्ययोजना बनाएर बजारलाई व्यवस्थित गर्न उपयुक्त हुन्छ.
हामी अन्तर्संवादमा छौं. सरकारले आजदेखि मूल्य पारदर्शिता सप्ताह सञ्चालन गर्दैछ. बजारमा व्याप्त अनियमितता, कृत्रिम मूल्य वृद्धि र उपभोक्ता ठगी नियन्त्रण गर्ने सरकारले उद्देश्य राखेको छ. सरकारले यसलाई विशेष अभियान भनेको छ. मूलत अनधिकृत मूल्य नेपाली बजारको ठूलो समस्या हो. कृत्रिम मूल्य वृद्धि या अपारदर्शी मूल्य वृद्धिले ठूलो संख्याका उपभोक्ता ठगिएका बेला सरकारले ल्याएको यो सप्ताहको के औचित्य हुन सक्छ र त्यसको औचित्य कसरी पुष्टि गर्न सकिन्छ लगायतका विषयमा हामी कुराकानी गरिरहेका छौं. हामीसँग हुनुहुन्छ नेपाल सरकारका पूर्व सचिव पुरूषोत्तम ओझा. अब ओझाज्यू, जसरी अहिले चाहिँ मूलत दुईटा विषय केन्द्रमा रह्यो हामीले अहिलेसम्म गरेको छलफलमा, एउटा त उपभोक्ता आफै सचेत हुनु पर्यो, उपभोक्ताले उपभोक्ता हितसँग सम्बन्धित शिक्षा ग्रहण गर्नु पर्यो, त्यसको कार्यान्वयनका लागि उनीहरूले पनि घचघच्याउनु पर्यो पहिलो. दोस्रो त पारदर्शिताको विषय, अनुगमनको विषय, स्थानीय तहले स्थानीय स्तरमा गर्नु पर्यो, प्रदेशले संघले आफ्नो क्षेत्रमा गर्नु पर्यो. अब यो अनुगमनको जुन विषय छ नि, मूलत विवादित हुँदै आएको विषय के भने, अनुगमन आफै पनि स्वच्छ भएन, पारदर्शी भएन, अनुगमनकै पनि अनुगमन गर्नुपर्ने भयो, त्यहाँ पनि चाहिँ स्वार्थका सम्बन्धहरू जालोहरू छन्, अनुगमन अधिकृतहरू नै त्यस्ता जालोहरूमा पर्छन् र सेटिङ नहुँदासम्म त्यस्ता खालका अनुगमनहरू गरिन्छन्, सेटिङ मिलेपछि यो सामसुम हुन्छ, चुपचाप लाग्छन् भन्ने एउटा मनोवृत्ति नै विकास भइसकेका छ. अब यसलाई कसरी चिर्ने?
अब मैले देख्दाखेरिमा एउटा जुन अनुगमन बजार अनुगमनको चाहिँ संयुक्त रूपमा अघि पनि मैले भने संयुक्त टोली निर्माण गरेर बजार अनुगमन गर्ने पनि एउटा उपाय हो होइन. अब सबै टोलीका सदस्यहरू सबै मिलेर गलत काम गर्छन् भन्ने सोचाइ पनि राख्न त्यति उपयुक्त हुन्न. यदि त्यस्तो कतै देखिएको छ भने त्यसलाई कडा कारवाही गर्नु पर्यो, कानुनमा पनि त्यो कारवाही गर्ने व्यवस्था छ. अन्यथा चाहिँ तपाईँको सरकारी निकाय त्यसपछि गैर सरकारी संस्थाका खास गरी उपभोक्ता हित संरक्षणसँग सम्बन्धित संस्थाका प्रतिनिधिहरू र वस्तुको गुणस्तर जाँच गर्नको लागि अधिकार प्राप्त निकायका प्रतिनिधिहरू एउटा संयुक्त टोली बनाएर संयुक्त टोलीबाट बजार अनुगमन गर्दाखेरिमा चाहिँ त्यस किसिमको यहाँले भनेको जस्तो विकृति जन्य, किनभने सिङ्गल एकजना व्यक्तिसँग चाहिँ त्यो सम्भव हुन सक्ला त्यस किसिमको चाहिँ एक किसिमको गलत क्रियाकलाप अथवा चाहिँ गलत समझदारी गलत सम्झौता हुन सक्ला, तर चाहिँ एउटा समूहसँगै चाहिँ गलत सम्झौता पनि गर्ने चाहिँ धेरै कठिन काम हो। त्यसैले एउटा यो हो, दोस्रो चाहिँ
तर 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 त्यस्तो खालको गुनासोहरू किन आउँछ? वास्तवमा यी चाहिँ त्यतिकै फिजाइएका हल्ला हुन् कि यसका भित्र पनि केही कथाहरू सत्यताका छन्?
अब केही मात्रामा होला, तर अब त्यो व्यापक रूपमा छ भन्ने चाहिँ मलाई लाग्दैन। अब यता कता कहीँ कहीँ त्यो छिटपुट कुराहरू चाहिँ त्यस किसिमको हुनसक्छ, तथापि व्यापक रूपमा सबैले चाहिँ बेइमानी नै गर्छन्, सबै बेइमानै हुन्छन् भन्ने किसिमको चाहिँ भाष्य, त्यो किसिमको न्यारेटिभ चाहिँ त्यति ठिक हो जन भन्ने मलाई लाग्दैन। अब एउटा ओभरसाइट निकाय पनि छँदैछ, होइन, ओभरसाइट निकायहरू पनि हुनु पर्यो, त्योभन्दा माथिल्लो निकायले पनि हेर्नु पर्यो। जहाँसम्म यहाँले भन्नुभएको बजार अनुगमनको सिलसिलामा गलत कामहरू त्यो अनुगमनकर्ताले नै गर्छन् भन्ने कुरो चाहिँ धेरै हदसम्म चाहिँ त्यो ठिक होइन भन्ने मलाई लाग्छ।
हजुर, तर त्यो नियतलाई लिएर प्रश्नहरू चाहिँ समाजमा उठिनै रहेका छन्।
अब यसको लागि त उपभोक्ताहरू आफै सचेत हुनु पर्यो, होइन, एउटा उपभोक्ताको निगरानी हुनु पर्यो र उपभोक्ताहरूको आफ्नै चाहिँ सोसाइटी अथवा उपभोक्ताहरूको चाहिँ सङ्गठित उपभोक्ताहरू पनि सङ्गठित एउटा सचेत हुनु पर्यो, अर्को कुरो सङ्गठित हुनु पर्यो। सङ्गठित हुँदाखेरिमा चाहिँ कहीँ गलत केही काम भएको छ र त्यसको कारणले आखिर चाहिँ मार पर्ने त उपभोक्तालाई नै हो। अब गलत क्रियाकलाप भयो भने व्यापारी र अनुगमनकर्ताको साथगाँठी होला भन्ने कुरा आउँछ, तर चाहिँ जहाँसम्म जहाँ उपभोक्ताहरू सचेत छन्, जहाँ उपभोक्ताले सबै कुरो चाहिँ बुझिराखेका छन् भने त्यो अवस्थामा चाहिँ उपभोक्ताले नै आफूलाई मर्का पर्ने कुराको चाहिँ प्रतिवाद तुरुन्तै गर्न सक्ने अवस्था हुन्छ। तपाईँले किन यसो गर्नुभयो, किन तपाईँहरूको चाहिँ यो क्रियाकलाप ठिक भएन भन्ने कुरो त उहाँ राख्न सकिन्छ। यदि अब त्यस्तो किसिमको गलत क्रियाकलाप भएको अवस्थामा चाहिँ अरू कानुनी उपचार पनि खोज्न सकिने नै भयो। त्यसैले यसको खास समाधान भनेको उपभोक्ताहरूको उपभोक्ताहरू सङ्गठित हुने र उपभोक्ता सचेत हुने र गलत क्रियाकलापको तुरन्त प्रतिवाद गर्न सक्ने किसिमको अवस्था सिर्जना गर्ने, त्यो भएको खण्डमा चाहिँ यस्ता किसिमका छिटपुट हुने चाहिँ जुन यहाँले त भन्नुभयो यो किसिमको अन्डरस्ट्यान्डिङ छ भन्नुभयो, त्यसलाई चाहिँ बिस्तारै कम गर्न सकिन्छ भन्ने लाग्छ।
हजुर, अब यो सरकारले पनि त्यो कतिपय सन्दर्भहरूलाई स्वीकारेको छ जसका कारणले अब यो अहिले विशेष अभियान सञ्चालन गर्न लागिएको छ, त्यहाँ भएका समस्याहरूलाई जरादेखि नै चाहिँ त्यो निमिट्यान्न पार्ने भन्ने सरकारको अहिलेको लक्ष्य जस्तो देखिन्छ। अब यसमा चाहिँ सहकार्यको समन्वयको कतिको भूमिका हुन्छ अथवा कति आवश्यक हुन्छ, कसले मिलेर यो चाहिँ सप्ताहको औचित्य पुष्टि गर्न सक्छन् अथवा हामी त्यो बाटोमा लाग्न सक्छौं र हाम्रो बजार स्वच्छ हुन्छ, सन्तुलित हुन्छ, अखाद्य वस्तुहरू चाहिँ जसरी अहिले बजारमा छ भनिएको छ त्यो नियन्त्रण भएर जान्छ?
अब यसलाई चाहिँ तपाईँको लिड लिनुपर्ने मेरो विचारमा चाहिँ स्थानीय तह नै हो, नगरपालिका, गाउँपालिकाहरू, वडाहरू, उनीहरूलाई चाहिँ सम्बन्धित खालको जनशक्तिको उपलब्धता र स्रोत साधनको व्यवस्था हुन त अब अहिले त अब धेरै बजेट त स्थानीय तहमै गइराखेको अवस्था छ, सरकारी बजेट पनि उनीहरू आफैले पनि कर कतिपय कर र राजस्व सङ्कलन गरिराखेका हुन्छन्। त्यसैले त्यो उपभोक्ताको हित गर्ने कुरा, आम जनताको हित गर्ने कुरा र उपभोक्ताको हित गर्ने कुरामा चाहिँ स्थानीय तहले नै लिड लिनुपर्ने हुन्छ, उनीहरूले नै त्यसको चाहिँ नेतृत्व लिनुपर्ने हुन्छ। त्यो गर्न सकेका खण्डमा चाहिँ यो अहिले आइराखेको जुन गुनासो छ अब अहिले त तपाईँको खास गरिकन धेरै कुरामा अलिकति सुधारको बाटोमा पनि लागेको अवस्था छ, किनभने सरकार अहिलेको सङ्घीय सरकार पनि निर्मम नै छ, यस्ता कुरा गलत कुराहरूलाई चाहिँ निमित्यान्न पार्ने गलत कुरालाई सुधार गर्नका लागि, त्यसले गर्दाखेरि एउटा चाहिँ त्यसको इम्प्याक्ट पनि अलिकति मान्छेमा परेकै छ जस्तो लाग्छ मलाई। गलत क्रियाकलाप गर्नका लागि मान्छे अलिकति हच्केकै छन्, किनभने जहाँ छ अब यो धेरै जसो चाहिँ तपाईँको गलत क्रियाकलाप गर्नेहरूलाई राजनीतिक नेतृत्वले अथवा जनप्रतिनिधिहरूले संरक्षण गरिदिने कारणले गर्दाखेरिमा पनि यो तपाईँले अघि भन्नुभएको जस्तो चाहिँ अलिक व्यापक चाहिँ गुनासो भएको अवस्था हो। अब अहिले सरकारले त्यो खास गरी गलत क्रियाकलापहरूलाई कारवाही गर्नको लागि चाहिँ निर्मम ढङ्गबाट प्रस्तुत भइराखेको अवस्थामा चाहिँ यसको पनि एउटा चाहिँ इम्प्याक्ट चाहिँ छ। त्यसरी यसलाई चाहिँ इम्प्याक्टले अब यो सप्ताह पनि त्यही किसिम त्यही सन्दर्भमा आएको भन्ने मलाई लाग्छ। त्यसैले यसलाई खास गरी सरकारले जुन यो सप्ताह मनाउने चाहिँ तपाईँको मूल्य पारदर्शिता सप्ताह, मूल्य पारदर्शिता मात्रै नभएर चाहिँ तपाईँको अरू किसिमको पारदर्शिता पनि हुनु पर्यो क्या। मूल्य पारदर्शिता एउटा भयो तर त्यो भ्यालु फर मनी, अब मूल्य त पारदर्शी छ तर चाहिँ अब वस्तु गुणस्तरै छैन अथवा चाहिँ त्यहाँ वस्तुमा खुलाउनु पर्ने कुरा पनि खुलाएको छैन, होइन लेभलमा राख्नुपर्ने कुरा पनि राखेको छैन, अब क्वान्टिटीमा चाहिँ ठगिराखेको छ कि, यो सबै कुरा हेर्नु पर्यो। खालि मूल्य इट इज नट ओन्ली प्राइस, प्राइसमा मात्रै कुरा होइन कि आम उपभोक्ताले आफूले तिरेको मूल्यबाट गुणस्तरीय वस्तु तथा गुणस्तरीय सेवा प्राप्त गरिराखेको छ कि छैन कानुन बनाउनेको, त्यो कुरो ओभरअल चाहिँ यसमा हेर्नु पर्यो। मूल्य पारदर्शिता सत्ता भनियो, तथापि तपाईँको यो उपभोक्ताको चाहिँ ओभरअल प्रोटेक्सन गर्ने कुरा, उपभोक्ताको संरक्षण गर्ने कुरा, उपभोक्ताको हकलाई कायम गर्ने कुरा बरकरार राख्ने कुरामा चाहिँ सप्ताहले चाहिँ ध्यान दिनुपर्छ भन्ने लाग्छ।
यहाँको महत्वपूर्ण समय र कुराकानीका लागि धेरै धेरै धन्यवाद।
हस्, थ्याङ्क यू।
उहाँ हुनुहुन्थ्यो उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका पूर्व सचिव पुरूषोत्तम ओझा। अन्तर्सम्वादमा कुराकानी गर्नुहुँदै विदा दिनुहोस्, नमस्कार।